करें क्या, अब बिल्कुल आखिरी आयतें, फजा रहो, छोड़ दीजिए इनको, लीव देम, लेट देम गो, इनको इनके हाल पे छोड़ दें, कब तक के लिए, हत्ता युलाकु यौमहुमुल लज़ी फीही युसअकून, यहाँ तक कि वो अपने इस दिन को पा लें जिसमें वो गश खा कर गिर पड़ेंगे। छोड़ दीजिए, इन तिलों में कोई तेल नहीं, ये मुतसब लोग, इनके दिल में तासुब इतना भर चुका है, ये हक को नहीं कबूल करेंगे, आप जितने मर्जी अच्छे बन के इनको दिखाएं, आप इनको अच्छे नहीं लगेंगे। अब इनको एक काम करें, नबी सल्लम बहुत अहमियत देते थे इन लोगों को, इज्जत भी देते, इसी का एक इजहार सूरत अबस व तवल्ला में हम पढ़ेंगे कि इन सरदारों को देकर अल्लाह के नबी ने अपने प्यारे सहाबी उम्मे मखदूम को पीछे कर दिया, कोई बात नहीं, ये कहाँ जाएगा, ये तो अपना भी है, इसको तो डांट भी देंगे तो इंशाल्लाह इधर ही रहेगा, इनको बुलाएं। इतनी नबी सल्लम इनको इज्जत देते, प्रोटोकॉल देते, कभी कभी ये दावत देते, वैसे तो देते ही नहीं थे, आप खुद भी पहुंच जाते थे सिर्फ इन तक मैसेज देने के लिए, इतनी इज्जत, इतनी मोहब्बत, इतनी इंपॉर्टेंस दी, कुछ फ़ायदा ना हुआ। अब अल्लाह कहते हैं फजर हो, अब इनको एक और तरीके से देखो, अब नज़रअंदाज करो, इनको अहमियत देना छोड़ो, ये सोचते हैं पता नहीं कितने अहम है, हम हैं ही इतने अच्छे कि अल्लाह का नबी हमें इतनी इज्जत देता है, लिहाजा अब छोड़ो, ये बहुत बड़ा अमल का नुक्ता है। कुछ लोगों की हिदायत के लिए पीछे पड़े रहते हैं ना हर वक्त, तमन्ना, दुआएं, आप तड़प रहे हैं, कभी दुआ कभी रोते, आपके दिल को धड़का लगा हुआ, आपका ब्लड प्रेशर हाई है, क्या बनेगा, कुछ देर के लिए अब छोड़ दें, उनको दिल दिमाग की तख्तियों से नीचे फेंकें, कहें जैसे कीड़े और हशरात हैं ना, वैसे ये भी है मेरे लिए, जैसे अल्लाह की इतनी मखलूक जलेगी, जल जाए ये भी, छोड़ दें। फिर जब आप दूसरे को अपने दिल से दिमाग से निकालेंगे ना, इसका लामहाला नतीजा आपके एटीट्यूड से पड़ेगा। हम मोहब्बत में किसी के लिए तड़प रहे होते हैं, लेकिन वो शिद्दत इतनी होती है हम उनके पीछे पड़ जाते हैं, बस हमें किसी से मोहब्बत है कि वो खाना खाए, उठते कहेंगे खाओ, बैठते खा लो, ये बना दूँ, ये खाएंगे, हमारी इस मोहब्बत से वो चिढ़ जाता है बस दफ़ा, क्योंकि वो कहते हैं शायद इसको तो आदत ही है। अच्छा, अब आप क्यों करते हैं, क्योंकि आपके दिल में तड़प है ना ये खाए, तो आप इतना पीछे पड़े, अब आप सोचे फजर हो, छोड़ो खाते हैं खाए नहीं खाते, पीछे कर दें, आप जब नहीं कहेंगे ना, थोड़ा पूछेंगे ना, तो वो कहेगा ये पूछे ही नहीं आज इसने, ये आज कह ही नहीं कुछ रही, तो वो मुंतजिर होंगे। आप दिन में चार दफ़ा कहते थे, अब एक दफ़ा ही कहेंगे ना, कहेंगे हाँ ले आओ खा लेते हैं। माओं ने इस चीज़ को बहुत आजमाया होगा, जो माएँ बच्चे के पीछे पीछे ले लेके फिर रही हैं, मुँह में डाल रही हैं, चमचे खा रहे हैं, उगल रहे हैं, खा रहे हैं, तो बच्चे कभी भी नहीं खा पाते, और जो ही माएँ बेवन्याज होती है वो बच्चे खुद ही खाने लगते हैं। छोड़ के देखें क्या करना है इनको, लग पता जाएगा जिस दिन, वो दिन इनके सामने आएगा जिस दिन ये गश खा के पड़ जाएंगे। युस अकून का लफ्ज़ जहाँ आया, ये वही लफ्ज़ है जिससे लफ्ज़ सायका है, सौद आइन काफ, दो मानों में यहाँ इस्तेमाल हुआ। नंबर एक, बेहोश हो जाना, किसी ज़ोरदार आवाज़ को सुनकर अकल का ख़राब हो जाना, और दूसरा मान युस अकून का माता होता है, मर जाना, यानी सायका लफ्ज़ में है ही मौत छुपी हुई, और कितने कॉमनली हमारे यहाँ ये नाम रखा जाता है, तो सायका के लफ्ज़ में माता का मानी है, तो मुफसरीन कहते हैं युसकून का मानी है यमूतून, कि मौत ही आ जाए इनको, ये जब मरेंगे तभी इनको पता चलेगा कि हम क्या करते थे। सूरत फातिर आयत 43 में भी यही मफहूम है, वला यहीकुल मकरु सय्यु इल्ला बिअहलिही, के मकर साजिशों का जो होता है वो करने वाले पे पड़ता है, इसलिए आप इसकी फिक्र ना करें। यौम ला युग्नी अनहुम कैदुहुम शैया, जिस रोज इनकी फरेबकारी इनके कुछ भी काम ना आएगी, वला हुम युनसरून, और ना इनकी मदद की जाएगी, बिल्कुल इनकी मदद नहीं होगी, ये हैंड टू माउथ हो जाएंगे, कुछ भी इनकी मदद करने वाला कोई ना होगा, फिर उस दिन इनको पता चलेगा। और फिर आखिर में फरमाया, वइन्ना लिल्लज़ीना ज़लमू अज़ाबन दूना ज़ालिक, और बेशक ज़ालिमों के लिए एक अज़ाब दुनिया में इससे पहले भी है। क्या? ये दुनिया का अज़ाब, ये दुनिया की ज़िंदगी इनके लिए अज़ाब बनती है। वलाकिन्ना अक्सरहुम ला यालमून, लेकिन इनमें से अक्सर इससे बेखबर है, इनको पता ही नहीं कि हमारे साथ मामला क्या होने वाला। अल्लाह ताला कहते हैं कि क़्यामत के दिन तो जो इनकी पकड़ होनी है सो होनी है, इस दुनिया में इनकी पकड़ होगी, बिल्कुल वही बात है जो सूरत सजदा आयत 21 में हम पढ़ चुके, वलनुज़ीक़न्नहुम मिनल अज़ाबिल अदना दूनल अज़ाबिल अकबरी लअल्लहुम यरजिऊन, कि हम ज़रूर चखाएंगे इनको करीब का अज़ाब उस बड़े अज़ाब से पहले, शायद कि वो पलट आए। तो ये है वो चीज़ जिसकी वजह से काफिर की ज़िंदगी टेंशन वाली ज़िंदगी होती है। इस जुमले को नोट कर लें, اللہ کچھ گناہوں کے لیے آخرت کا انتظار نہیں کرتا، دنیا میں پکڑتا ہے۔ کچھ نیکیوں کا اجر دنیا میں ملنا شروع ہو جاتا ہے، اور اکثر نیکی کے بعد تو ایک خوشی اور سکون اور اطمینان، یہ خود ایک نیکی کا انعام ہوتا ہے، لیکن اسی طرح گناہوں کے لیے آخرت کی پکڑ نہیں۔ میں سوچتی ہوں کہ اب تو ثواب کی نیت سے یا گناہ اور آخرت کو ٹھیک کرنے کے لیے لوگوں کو قرآن کی دعوت مت دیں، اب لوگوں کو یہ دعوت دیں کہ آپ نیکی کریں، دنیا سے خوبصورت ہو جائے گی، کیونکہ دنیا کی محبت اتنی آ گئی ہے کہ آخرت کی بات بھی کریں تو کہتے ہیں دیکھیں گے جب جائیں گے، جنت کی بات کریں کہتے ہیں دیکھیں گے ابھی تو یہاں کی جنت بنا لیں، جہنم کی بات کریں کہتے ہیں ہماری تو دنیا جہنم بنی ہوئی ہے۔ اب لوگوں کو یہ کہہ کر پکاریں کہ نیکی کا ڈائریکٹ اثر دنیا میں ملتا ہے، دنیا میں سکون، اطمینان، خوشی۔ امام ابن تیمیہ کہا کرتے تھے میری جنت میرے دل کے اندر ہے، ان کو لوگوں نے جیل میں ڈال دیا، کہتے تم نے کس جیل میں ڈالا، میں تو خود اپنی جیل میں ہوں، تم مجھے ڈالو جیل میں، میرے لیے میری جیل میری جنت ہے، مجھے دنیا کے دھندے اور کام ختم ہو گئے اور میں اب اپنے رب کو پکاروں گا۔ ایمان والا کبھی بھی دکھی نہیں ہوتا، وہ کبھی پریشان نہیں ہوتا، ہر معاملہ اس کے حق میں بہترین معاملہ ہوتا ہے، لیکن اس کے برعکس ان للذین ظلموا، مشرک، ظالم، کافر، فاجر، ان کے لیے کیا ہے؟ عذاب دون ذلک، اس سے بھی بڑا عذاب۔ دونا کا معنی سمجھتے نا، ورا کے معنی میں، یعنی اس کے ساتھ ساتھ دوسرا بھی عذاب ان کے لیے موجود ہے۔ اب دیکھیے کہ دنیا میں بھی مصیبتیں آتی ہیں، مومن پہ بھی، کافر پہ بھی۔ حدیث میں آتا ہے کہ مومن پہ مشکل آتی ہے نا، وہ فوراً سمجھ جاتا ہے کہ اللہ نے مجھ پر یہ مشکل کیوں ڈالی، وہ اپنا محاسبہ کرتا ہے، چیک کرتا ہے، توبہ کرتا ہے، اللہ تعالیٰ اس کے گناہ معاف کر دیتے ہیں۔ اس کے برعکس منافق کا کیا حال ہے، میں حدیث پڑھ کے سناتی ہوں، بڑے شعور سے سننے کی روایت ہے، ابو داؤد کی روایت ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ منافق جب بیمار ہو کر صحت مند ہو جاتا ہے تو اس کی مثال اونٹ کی سی ہو جاتی ہے، وہ نہیں جانتا اسے کیوں رسیوں سے باندھا گیا اور کیوں کھلا چھوڑا گیا۔ رسی سے باندھنا کیا ہے؟ بیماری، اور کھلا چھوڑنا ہے صحت۔ اس کو نہیں پتا کہ میرے ساتھ کیا معاملہ ہے۔ ایک روایت میں گدھے کی مثال دی گئی ہے کہ منافق کا حال اس گدھے کی طرح ہے کہ جس کو نہیں پتا کہ مالک نے میرے اوپر جو بوجھ لادا ہے، یہ ناراض ہو کے لادا ہے یا خوشی سے لادا ہے۔ مصیبتیں بڑی بڑی آتی ہیں، وہ تذکرے کر کر کے گزر جاتا ہے وقت، یہ نہیں سوچتے ہوا کیوں، کیوں اللہ نے میرے ساتھ یہ معاملہ کیا۔ اس لیے بڑی فکر کی بات ہے، فطرت کے اشاروں کو سمجھیے، قدرت کے اشاروں کو سمجھیے، میں کیوں بیمار ہوئی، میں کیوں صحت مند ہو گئی، میرے ساتھ یہ معاملہ کیوں ہوا، کسی اور کے ساتھ کیوں نہیں ہوا۔ اور پھر کہتی ہوں کہ ہم جسمانی بیمار ہوتے ہیں تو نہیں رکتے، ہم روحانی بیمار ہوتے ہیں تو رکتے ہیں، ہم روحانی طور پہ ڈاؤن ہوتے ہیں نا تو بیماریاں جسمانی بھی ہم پہ غالب آ جاتی ہیں، ورنہ جسمانی بیماریاں کچھ نہیں بگاڑ سکتی اگر بندے کا دل سلامت ہو، روح سلامت ہو۔ ولیکن اکثرہم لا یعلمون، اکثر نہیں جانتے، اکثریت بے علم ہے، اکثریت لا علم ہے۔ آپ کیا کریں، وصبر، آپ صبر کیجئے۔ ایسے لگتا ہے کہ ایک روتے بچے کو ماں تسلی دے رہی ہے، آپ صبر کیجئے، کب تک کروں، لے حکم ربی کا، اپنے رب کا حکم آنے تک۔ ایک یہ معنی ہے کہ اپنے رب کا حکم آنے تک صبر کیجئے، اور دوسرا اس کا مفہوم یہ بھی بنتا ہے آپ صبر فرمائیے آپ کے رب کے حکم سے، یعنی صبر بھی آئے گا تو اللہ کے حکم سے آئے گا۔ جس قوم کو دعوت حق دینے کے لیے اللہ نے آپ کو بھیجا، ان کے حالات سے اللہ تعالیٰ بھی باخبر ہے، آپ کو بھی پتہ ہے یکھڑ مزاج قوم ہے، عقل اور دانش کے چراغ تو انہوں نے گل ہی کر دیے تھے، غور اور تدبر سے کام کرنا ان کی عادت ہی نہ تھی، ہٹ دھرمی ان کی عادت تھی، ہر ممکن کوشش کر رہے تھے اس نور کو بجھا دیں، دین حق کی شمع کو گل کر دیں، آپس میں مشورے، کہیں نجوا، کہیں کچھ، آپ بے فکر ہو جائیں، کیونکہ فَإِنَّكَ بِعَيُنِنَا، بلا شبہ آپ ہماری نظروں میں ہیں، آپ اکیلے نہیں ہیں، آپ کے اوپر ہماری نظریں لگی ہوئی ہیں، ہم نے آپ کو تنہا تھوڑی چھوڑا ہے، آپ ان کی نظروں سے گرے ہوئے ہیں، گرنتے رہے، آپ ہماری نظروں میں۔ کتنی تسلی کی بات ہے، دشمنوں کی دشمنی، خالفوں کی مخالفت، اور تکذیب کرنے والوں کی تکذیب کے نتیجے میں اللہ تعالیٰ کہہ رہے ہیں فَإِنَّكَ بِعَيُنِنَا، آپ ہماری نگاہوں میں، مطلب یہاں یہ کہ آپ ہماری حفاظت میں، اور یہ مطلب ہے کہ ہمیں آپ کے حال کی خوب فکر ہے، بس آپ باتوں کی فکر نہ کریں۔ دیکھیے مثال ہے صرف بات سمجھنے کے لیے، اللہ کے لیے تو کوئی مثال نہیں، نہ ہم دے سکتے ہیں نہ کوئی لے سکتا ہے، لیکن آپ دیکھیے کہ بعض خواتین کا مزاج بڑا سخت ہوتا ہے، عادت ہوتی ہے ان کو ہر وقت بولنے کی، ٹوکنے کی، روکنے کی، اب وہ ہر ایک کو ٹوکتی ہیں تو بہو آئی گھر میں اس کو بھی ٹوک دیا، اب جو گھر کے بچے ہوتے ہیں نا بیٹے بیٹیاں، ان کو پہلے سے پتہ ہوتا ہے کہ ماں کی عادت ہی ہے، اب شادی ہوئی میاں آئے دیکھا نئی نویلی دلہن آنکھیں سوجی ہوئی ہیں، کچھ بولی نہیں بیچاری، وہ فوراً سمجھ جاتے ہیں، کہتے ہیں فکر نہ کرو مجھے پتہ ہے امی نے کچھ کہہ دیا، بس ان کی تو عادت ہے تم کچھ نہ کہو، صبر کرو مجھے پتہ ہے تمہارے ساتھ کیا ہو رہا ہے، اور یہ وہ چیز ہوتی ہے جو اتنا سا جملہ سن کے بعض دفعہ عورتیں پھر اسٹرانگ ہو جاتی ہیں، شوہر کیا کر لے گا، اللہ کی ذات جس کو کہتی ہے فائن نہ کبھی آئیو نہیں نہ، کبھی آپ دین کے لیے بڑے ہی بے قدرے ہوئے ہوں، بڑی نہ قدری کی ہو کسی نے آپ کی، یا کسی نے آپ کے مقام کو نہ پہچانا ہو، یا آپ کا حق نہ دیا نا، اس وقت آپ اس آیت کو آنکھوں کے سامنے رکھیں، فائن نہ کبھی آئیو نہیں نہ، آپ کی یہ تکلیفیں، آپ کا یہ صبر، آپ کی یہ برداشت ہمیں سب پتہ ہے، ہم آپ کی مدد کریں، لیکن اللہ کی اس مدد کو لانے کے لیے آپ کریں کیا، وسبح بحمد ربک حین تقوم، اور پاکی بیان کیجیے اپنے رب کی حمد کرتے ہوئے، تعریفیں کریں آپ اللہ کی تعریفوں کے گنگائیں، حین تقوم جب آپ کھڑے ہوتے ہیں، کب کھڑے ہوتے ہیں، کہاں کھڑے ہوتے ہیں، اس کی بہت ساری تفسیریں، نمبر ایک جب نماز کے لیے کھڑے ہوتے ہیں، دعا استفتاح میں ہم کیا پڑھتے ہیں، سبحانک اللہم وبحمدک وتبارک اسمک، تو یہ سبح وہاں کی تسبیح ہے، دوسرا موقع جب نیند سے بیدار ہوں، صبح اٹھے کیا پڑھتے ہیں آپ، ان فی خلق السماوات والارض واختلاف الليل، سے سورت کے آخر تک، سورت آل عمران کی آخری 10 آیتیں، یا اس وقت ہم پڑھتے ہیں الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور، یہ دوسرا اٹھنا ہوتا ہے، تیسرا موقع جب بھی کسی مجلس میں سے اٹھیں، نبی صلی اللہ علیہ وسلم نے فرمایا کوئی کسی مجلس میں بیٹھے، قیل و قال ہو، ایسی باتیں گوسپ، اس کی بات، تم نے کیا کیا، کدھر سے لیا، کہاں سے بنایا، عورتوں کی تو یہی باتیں ہوتی ہیں نا، بے تکی باتیں کی، فوراً اٹھو تو پڑھ لو سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک، ترجمہ کیا ہے، پاک ہے تو اے اللہ اور تیری تعریف کے ساتھ میں گواہی دیتی ہوں کہ تیرے سوا کوئی اور نہیں، الہ تجھ سے بخشش طلب کرتی ہوں اور تیری طرف پلٹ کے آتی ہوں، تو لہٰذا یہ سن ابی داؤد کی روایت ہے، یہ دعا پڑھنا اس سے مراد ہے، کیسے موقع میں یہ پڑھ لیجئے، اور ساتھ ہی ساتھ اس میں وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ، اور رات کے بھی کچھ حصے میں اس کی تسبیح کریں، اس سے مراد ہے قیام اللیل، تہجد، اور نبی صلی اللہ علیہ وسلم کا عمر بھر یہی معمول رہا کہ آپ یہ پڑھتے تھے، اور کب پڑھے، وَإِدْبَارَ النُّجُومِ، اور اس وقت بھی جب ستارے ڈوب جائیں، ستارے کب ڈوبتے ہیں، فجر کی دو سنتیں مراد ہیں اس سے، لکھ لیجئے، من اللیل میں فَسَبِّحُ تہجد ہے، اور اِدْبَارَ النُّجُومِ سے فجر کی دو سنتیں، نوافل میں سب سے زیادہ نبی صلی اللہ علیہ وسلم اس کی حفاظت کرتے تھے، ایک روایت میں آتا ہے کہ فجر کی دو سنتیں آپ کو دنیا و ما فیہا سے بہتر لگتی تھی، پسند تھی، یعنی دنیا اور اس کی ہر چیز سے پیاری لگتی تھی، یہ صحیح بخاری کی روایت کا خلاصہ ہے، تو پتہ کیا چلا کہ جب لوگ مخالف ہوں، جب آپ کے کام رکے ہوئے دکھیں، جب آپ کی باتیں ہوتی ہوتی رک جائیں، کھڑی کھڑی ہونے لگیں، کچھ ایسے حالات چلے، اتنا اللہ کے ساتھ تعلق جوڑیں، دیکھیے اللہ کے راستے میں پیش آنے والی مشکلات پر صبر کرنا کوئی آسان کام نہیں، بڑے بڑے لوگوں کے دل ہل جاتے ہیں، جگر کہتے ہیں نا پانی ہو جاتے ہیں، بڑے بڑے میدانوں سے بھاگ جاتے ہیں، جب آفتوں پہ آفتیں آتی ہیں، مصیبتوں پہ مصیبتیں ٹوٹتی ہیں، بڑے بڑوں کے قدم اکھڑتے ہیں، حق کے راستے میں جب اچھا وقت گزر ہوتا ہے نا تو سب خوش ہوتے ہیں، ایک تو ترقی ہو رہی ہوتی ہے، شہرت ہو رہی ہوتی ہے، کام کرنے کی خوشی ہو رہی ہوتی ہے، ساتھ جو کام کرنے والے ہوتے ہیں ان کے دل بڑے جڑے ہوتے ہیں، وہ ایک دوسرے کو مبارکیں دیتے ہیں، آنکھوں میں چمک، خوشی، مبارک، ہاں ہاں کر رہے ہوتے ہیں، اس کے برعکس جب کبھی حق کے راستے میں کوئی برا وقت آئے اور آتا ہے، اگر بدر آتی ہے تو حد بھی آتی ہے زندگی میں، اب اس وقت میں ایک تو نقصان بڑے ہو رہے ہیں، ساتھی کٹ کٹ کے مر رہے ہیں، ایک طرف مال غنیمت جا رہا ہے، کچھ ہو رہا ہے، एक सबसे बड़ा गम क्या होता है कि आपस में फूट पड़ने लगती है। इस वीकेंड में हमने गजवे ओहद पढ़ी है। मैं हैरान थी कि अल्लाह ताला ने कैसे कुरान में एक एक चीज़ खोल के बयान कर दी। तो मुखालफतों में सबसे बड़ा गम क्या होता है कि काम करने वालों में फूट पड़ जाती है। कोई जिम्मेदारी लेने को ही नहीं तैयार होता कि ये मेरा फैसला था या उसका था। हर एक कन्नी कुतराता है और ज़रा उस फैसले में खैर पड़ जाए हर बंदा उसके साथ अपनी कोई ना कोई एसोसिएशन कर देता है। अल्लाह ने सहाबे कराम का किरदार खोल के दिखा दिया कि जितना बड़ा सदमा पहुंचा 70 लोग मारे गए, लेकिन कहा कि ये ना कहो कि ये कहाँ से आई, कह दो ये अल्लाह का हुक्म था। तो पता क्या चला कि ऐसे वक्तों में तस्बीह अल्लाह के साथ ताल्लुक के बंदे को बहुत फ़ायदा देते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक और बड़ी प्यारी रिवायत से हमें बताया कि अगर रात को सोए सोए शख्स की आंख खुल जाए, कभी आपकी खुली है? ऐसी आंख खुल जाती है बिला शुबा, पता ही नहीं होता क्या करे। ला इलाह इल्लल्लाह वहदहु ला शरीक लहू लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शयइन कदीर वल्हम्दुलिल्लाही व सुबहानल्लाही अल्लाहु अकबर वला हौला वला कुव्वत इल्ला बिल्ला। फरमाइए दुआ पढ़े, इसके बाद वो जो दुआ मांगे वो कबूल होगी, और अगर वुजू करके दो नफिल पढ़ ले तो इसकी वो नमाज कबूल होगी। ये बुखारी की रिवायत है, ये आपकी इस्नुल मुस्लिम में करवटों की दुआ है। सुबहान अल्लाह, क्या दीन है कि करवट बदलने की भी दुआ है। दुआ दिल की पुकार है, कैसे बंदे को अल्लाह के साथ जोड़ देती है। फिर इसी तरह आप देखिए कि ये जो तस्बीहात के औकात थे, एक और मामूल था आपका, खुतबा देते वक्त पहले अल्लाह की हमदो सना करते थे। आज भी आप उलमाए कराम के दर सुनते थे, वो कहते हैं हमदो सना के बाद। हाँ, अरबी में आप सुने कभी किसी का तो कहते हैं अम्मा बात। अम्मा बात का भी यही मतलब होता है कि अल्लाह ताला की तारीफ और नबी सल्लम पर दुरूद भेजने के बाद हम अब इस बात को शुरू करते हैं। तो इससे जिक्र की फजीलत, अल्लाह की याद की मोहब्बत पता चलती है, और इसी से हम अल्लाह ताला से दुआ करते हुए सूरत को पूरा करते हैं कि अल्लाह ताला हमारी ज़िंदगियों में भी अपनी याद को इतना भर दे कि हम इसके बाद कोई चीज़ इधर उधर से देखें ना। हर मुश्किल में आपके पास जो चीज़ है वो अल्लाह का जिक्र है, अल्लाह की याद है। कभी मामले मुश्किल होने लगे, नामुमकिन होने लगे, सीधा अल्लाह का दर खटखटाएं, आप देखेंगे कि गैब से रास्ते बनने लगेंगे। और कभी मुखालफतों के डर से हक का साथ ना छोड़ें। जो डाइवर्शन नीचे से एक सिंगल नुक्ते से शुरू होती है, हल्का सा डाउट, हल्का सा शक, वक्त के साथ वो हमेशा फटता है। ज्योमेट्री में आप कह सकते हैं कि ये दो लाइनें आप इनको कई सौ मीटर की भी लंबी खींचते थे, ये कभी दोबारा मिलेंगी नहीं। तो जहाँ से पार्ट होता है वहीं से जोड़ दें। एक दफ़ा ये पार्ट खुल गया, हर आने वाला दिन फासले बढ़ाता है। ये फासले बढ़ते हैं तो फिर जो शुरू में हल्के हल्के इख्तलाफात से लोग हटते हैं ना, वो बाद में दिन ब दिन दूर से दूर होते हैं। वो इख्तलाफ भी बहुत दफ़ा ख़त्म हो चुका होता है, वो गलत फहमी भी दूर हो चुकी होती है, वो किसी की अगर तरफ से कोई बदगुमानी थी, प्रोपेगंडा था, वो भी दूर हो चुका था, लेकिन रास्ते अलग से अलग ही होते हैं। क्यों? क्योंकि ये फितरत का असूल है। तो अल्लाह ताला से दुआ है कि हम कभी हक से ना हटें, किताब से, कुरान से हमें कोई चीज़ ना हटाए, और हम सारी ज़िंदगी मरते दम तक कुरान और सुन्नत के साथ जुड़े रहें। सुबहानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुक व अतूबु इलैक।
فذكر فما أنت بنعمة ربك بكاهن ولا مجنون أم يقولون شاعر نتربص به ريب المنون قل تربصوا فإني معكم من المتربصين أم تأمرهم أحلامهم بهذا أم هم قوم طاغون أم يقولون تقوله بل لا يؤمنون فليأتوا بحديث مثله إن كانوا صادقين أم خلقوا من غير شيء أم هم الخالقون أم خلقوا السماوات والأرض بل لا يوقنون أم عندهم خزائن ربك أم هم المسيطرون أَمْ لَهُمْ سُلَّمٌ يَسْتَمِعُونَ فِيهِ فَلْيَأْتِ مُسْتَمِعُهُم بِسُلْطَانٍ مُّبِينٍ أَمْ لَهُ الْبَنَاتُ وَلَكُمُ الْبَنُونَ أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ أَمْ عِندَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ أَمْ يُرِيدُونَ كَيْدًا فالذين كفروا هم المكيدون أم لهم إله غير الله سبحان الله عما يشركون وإن يروا كسفا من السماء ساقطا يقولوا سحاب مركوم فذرهم حتى يلاقوا يومهم الذي فيه يصعقون يوم لا يغني عنهم كيدهم شيئا ولا هم ينصرون وإن للذين ظلموا عذابا دون ذلك ولكن أكثرهم لا يعلمون واصبر لحكم ربك فإنك بأعيننا وسبح بحمد ربك حين تقوم ومن الليل فسبحه وإدبار النهار.